بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف الله بقوم يحبهم ويحبونه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم۔ إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا वो जान ले कि इससे ईश्वर को कोई हानि नहीं होगी, क्योंकि भविष्य में ईश्वर ऐसे लोगों को लाएगा जिन्हें वो पसंद करता होगा, और वे भी ईश्वर को पसंद करते होंगे। वे ईमान वालों के समक्ष नर्म और काफिरों के समक्ष कड़े होंगे। वे ईश्वर के मार्ग में जिहाद और संघर्ष करेंगे तथा किसी धिक्कार करने वाले की धिक्कार से नहीं डरेंगे। ये ईश्वर की कृपा है जिसे वो जिसको चाहता है प्रदान करता है, और ईश्वर अत्यंत व्यापक ज्ञान वाला और जानकार है। हे ईमान वालों, तुम्हारा अभिभावक तथा स्वामी केवल ईश्वर, उसका पैगंबर और वे ईमान वाले हैं जो नमाज कायम करते हैं और रुकू की स्थिति में ज़कात देते हैं। और जो कोई ईश्वर, उसके पैगंबर तथा ऐसे ईमान वालों की अभिभावकता और स्वामित्व को स्वीकार करे, तो जान लो कि निसंदेह ईश्वर का गुठी प्रभुत्व प्राप्त करने वाला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज शनिवार है, खुर्दाद की 28, ज़िलक़ादा की 18 और जून की 18 तारीख। श्रोतो, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। आप सदा की भांति सबसे पहले देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम उज्जवल भविष्य, और सभा का अंतिम और दूसरा साप्ताहिक कार्यक्रम होगा ईरान भ्रमण। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहरदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान के राष्ट्रपति ने कहा है कि अमरीकी वादा तोड़ने वाले हैं। रूस ने कहा है कि एक ध्रुवीय व्यवस्था का दौर बीत चुका है। मालदीव के पूर्व राष्ट्रपति ने कहा है कि भारत और इजराइल में कोई अंतर नहीं है। भारत के बिहार राज्य में आज रात 8 बजे तक कोई ट्रेन नहीं चलेगी। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने अमेरिका की ओर से ईरान पर लगाए गए नए प्रतिबंधों का उल्लेख करते हुए कहा कि अमेरिकी एक तरफ तो ये संदेश भेजते हैं कि वो वार्ता और समझौता करने के लिए पूरी तरह तैयार हैं, और दूसरी ओर पाबंदियां बढ़ाते जा रहे हैं, तो दुनिया अच्छी तरह ये बात समझ सकती है कि हमें अमेरिका पर भरोसा क्यों नहीं है। आयतुल्ला रईसी ने ईरान में तेहरान में एक समारोह में कहा कि पाबंदियों के जरिए वे हमारे हाथ पांव बांध देना चाहते हैं, और हमने पाबंदियों को बेअसर बनाने के लिए अब तक जो भी मुमकिन था वो किया। पाबंदियों को अप्रासंगिक बना देना है। राष्ट्रपति रईसी ने अमेरिकियों के बारे में कहा कि वे वादा तोड़ने वाले लोग हैं। राष्ट्रपति सैयद इब्राहिम रईसी ने एक खबर का हवाला दिया जो यात्री विमान के निर्माण से संबंधित है। उन्होंने कहा कि मैंने अतीत में तातारिस्तान का दौरा किया और वहां हेलीकॉप्टर का कारखाना देखा था, और कल मैंने इस्फहान में विमान निर्माण के कारखाने का दौरा किया, तो मुझे अंदाजा हुआ कि यहां पर काम काफी आगे है। ईरानी कंपनी में अंतर्राष्ट्रीय स्टैंडर्ड के अनेक प्रकार के विमान बनाए जा रहे हैं। राष्ट्रपति रईसी का कहना था कि मैंने कंपनी के लोगों से कहा है कि वे 72 सीटों वाला विमान बनाएं, और ये लक्ष्य पूरा हो सकता है।
ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने कहा है कि तेहरान उस वार्ता से खुद को दूर नहीं करेगा जो नतीजे पर केंद्रित हो। विदेश मंत्री ने ट्वीट किया कि इस्लामी गणराज्य ईरान नतीजे तक पहुंचने वाली वार्ता के मार्ग से खुद को दूर नहीं करेगा। विदेश मंत्री अब्दुल्लाहियान ने अपने ट्वीट से यह संकेत दे दिया कि ईरान उसी परमाणु वार्ता में दिलचस्पी लेगा जो किसी नतीजे तक पहुंचने वाली हो, वरना केवल वार्ता की मेज पर बैठ जाना और औपचारिकताएं पूरी करना तेहरान की दिलचस्पी की चीज नहीं है। ईरान को दरअसल अमरीका के रवैये पर यही आपत्ति है कि वो वार्ता और परमाणु समझौते की बात तो करता है लेकिन व्यावहारिक चरण में उसका रवैया बिल्कुल अलग है। अमरीका की ओर से ईरान पर बार बार प्रतिबंध लगाए जा रहे हैं जबकि वार्ता इसलिए हो रही थी कि ईरान पर गैर कानूनी तरीके से लगाए गए प्रतिबंध हटा लिए जाएं। विदेश मंत्री अब्दुल्लाहियान ने कहा कि हम अपनी संसद के कानून के पाबंद हैं, वार्ता को जारी रखेंगे। उन्होंने कहा कि हम अमरीका को दावत देते हैं कि यथार्थवादी बने और पाबंदियां लगाने के जुनून से बाज आ जाएं, और आईएईए को हम दावत देते हैं कि राजनीति में पड़ने के बजाय अपनी तकनीकी जिम्मेदारियों पर अमल करें। विदेश मंत्री ने इसके साथ ही ये बात जोर देकर कही कि हमें इसमें कोई संदेह नहीं है कि हम पाबंदियों को बेअसर बना देंगे।
ईरानी वायुसेना का एक युद्धक विमान F-14 दुर्घटनाग्रस्त हो गया। समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार आज सुबह देश के इस्फहान नगर में शहीद बहिश्ती सैनिक छावनी पर युद्धक विमान F-14 प्रशिक्षण उड़ान पर था कि दुर्घटनाग्रस्त हो गए और चालक और सहचालक अपनी जान बचाने में सफल हो गए और वे विमान से बाहर निकल गए। ज्ञात है कि युद्धक विमान से बाहर निकलते समय चालक और सहचालक को हल्की फुल्की चोटें आई हैं जिन्हें उपचार के लिए अस्पताल में भर्ती करा दिया गया है।
फारसेमन साइट के कुछ यूजर्स ने एक कैंपेन चलाकर फ्रांस में एक फिल्म फेस्टिवल में होली स्पाइडर नाम की फिल्म दिखाए जाने के बाद इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय में फ्रांसीसी राजदूत के तलब किए जाने की मांग की है। फारसेमन साइट के यूजर्स की मांग में आया है कि फ्रांस में फिल्मी फेस्टिवल का आयोजित होना और उस फेस्टिवल में इस्लाम विरोधी फिल्म होली स्पाइडर का दिखाया जाना इमाम रजा अलैह सलाम और मुसलमानों का अपमान, फ्रांसीसी सरकार द्वारा इसका समर्थन किया और इस फिल्म के पुरस्कृत किए जाने के दृष्टिगत इस विषय से हम बहुत दुखी हैं और हम इस प्रकार के व्यवहार व अपमान को बर्दाश्त नहीं करेंगे और विदेश मंत्रालय से अपील करते हैं कि फ्रांसीसी राजदूत को तलब किया जाए ताकि इस्लाम व ईरान विरोधी कार्रवाई के संबंध में जवाब तलब किया जाए। ज्ञात रहे कि 1 जून को ईरान के संस्कृति मंत्री मोहम्मद मेहदी ने कहा था कि इस संबंध में हमने अपनी आपत्ति से फ्रांसीसी सरकार को अवगत करा दिया है। इसी प्रकार उन्होंने फ्रांस में होने वाले इस कार्य की भर्त्सना की थी और कहा था कि निश्चित रूप से सांस्कृतिक लेन देन में इस विषय पर ध्यान दिया जाएगा और किसी भी देश या संस्था आदि को इस बात का अधिकार नहीं है कि वो फिल्मी फेस्टिवल के बहाने एक राष्ट्र और उसके पवित्र मान्यताओं का अपमान करे और यह संस्कृति मंत्रालय में हमारी रेड लाइन है।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। रूस के अधिकारियों ने पश्चिमी सरकारों को ललकारा है। रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने दुनिया में अमेरिकी वर्चस्व समाप्त हो जाने की बात करते हुए कहा है कि एक ध्रुवीय व्यवस्था का दौर खत्म हो चुका है और रूस पर पाबंदियां लगाने के नतीजे में यूरोप को 400 अरब डॉलर का नुकसान उठाना पड़ा। पुतिन ने शुक्रवार को अमेरिका पर तंज कसते हुए कहा कि अमेरिका ने शीत युद्ध जीतने के बाद खुद को ईश्वर का दूत जाहिर करने की कोशिश की मगर अब एक ध्रुवीय व्यवस्था का युग समाप्त हो चुका है। रूसी राष्ट्रपति का कहना था कि पश्चिमी अधिकारी अब भी इसी भूल में हैं कि वही पुराना दौर चल रहा है और पश्चिम के रहमोक्रम पर दुनिया टिकी हुई है। पुतिन ने यूरोप की कड़ी आलोचना करते हुए कहा कि यूरोपीय संघ तो वास्तव में अपनी संप्रभुता खो चुका है, उसे अमेरिका की तरफ से जो हुक्म मिलता है उस पर अमल करता है और उसके नतीजे में अपने नागरिकों और अपनी अर्थव्यवस्था को नुकसान पहुंचा रहा है। पुतिन ने यूक्रेन युद्ध के संदर्भ में बात करते हुए कहा कि यूक्रेन पर सैनिक हमले का फैसला करना बड़ा कठिन काम था, मकसद हमारा डोनबास के आवाम की मदद करना था, इस ऑपरेशन से जुड़े सारे काम पूरे किए जाएंगे। उन्होंने कहा कि अमेरिका की नेतृत्व में पश्चिम की ओर से रूस की अर्थव्यवस्था पर किया जाने वाला हमला नाकाम रहा। इस बीच रूस के विदेश मंत्री सर्गेई लावरोफ ने कहा है कि हमने यूक्रेन पर हमला नहीं किया है, हमने एक विशेष सैन्य ऑपरेशन का اعلان کیا، کیونکہ ہمارے پاس پشچمی دنیا کو سمجھانے کا کوئی دوسرا طریقہ نہیں تھا کہ یوکرین کو نیٹو میں گھسیٹا جانا ایک اپرادھک کرتی تھا۔
مالدیو میں انڈیا آؤٹ کیمپین چلا رہے مالدیو کے پورو راشٹرپتی عبداللہ یامین نے کہا ہے کہ موجودہ وقت میں اسرائیل اور بھارت کے بیچ کوئی انتر نہیں ہے، بھارت کی آج کی حرکتیں اسرائیل کے برابر ہیں۔ مالدیو میں انڈیا آؤٹ کیمپین چلا رہے مالدیو کے پورو راشٹرپتی عبداللہ نے کہا ہے کہ موجودہ وقت میں اسرائیل اور بھارت کے بیچ کوئی انتر نہیں ہے۔ انہوں نے کہا کہ بھارت کی آج کی حرکتیں اسرائیل کے برابر ہیں۔ یامین نے کہا ہے کہ ابھیویکتی کی آزادی کے تحت بھی کسی کو بھی دوسروں کے دھرم اور سنسکرتی کا انادر کرنے کا موقع نہیں دیا جانا چاہیے۔ ہندوؤں دوارا پیغمبر اسلام کی نندا کرنا صرف سنیوگ نہیں ہے، وہ ایک ایسا ہندوستان بنانا چاہتے ہیں جہاں صرف ہندوؤں کو رہنا چاہیے۔ 2013 اور 2018 کے دوران یامین مالدیو کے راشٹرپتی تھے، اس دوران مالدیو اور بھارت کے بیچ سمبندھ بہت خراب ہو گئے تھے۔
بہار میں اگنپتھ یوجنا کے ورودھ میں آج بند بلایا گیا ہے۔ لالو پرساد یادو کی پارٹی آر جے ڈی کی اور سے اس بند کا آہوان کیا گیا ہے، جسے دو اور دلوں نے سمرتھن دیا ہے۔ ساتھ ہی ریلوے نے بڑھتی ہنسک گھٹناؤں کے درشٹیگت بہار میں رات 8 بجے تک سبھی ٹرینوں کو رد کر دیا ہے۔ لالو پرساد یادو کی پارٹی آر جے ڈی کی اور سے اس بند کا آہوان کیا گیا ہے، جس سے مکیش سہنی کی پارٹی وی آئی پی اور جیتن رام مانجھی کے دل ہم نے بھی سپورٹ کیا ہے۔ سرکار نے شنیوار کو سی اے پی ایف اور اسم رائفلز کی بھرتی اور رکشا منترالے کی نوکری میں اگنی ویروں کے لیے 10% آرکشن کی گھوشنا کی، جس کے بعد رکشا منتری اور سیوا پرمکھوں کے بیچ مہتوپورن بیٹھک ہوئی۔
بھارت کے اسم اور میگھالے میں بیتے 2 دنوں میں باڑھ و بھوسکلن میں کم سے کم 31 لوگوں کی موت ہو گئی ہے۔ اسم کے 28 ضلعوں میں قریب 19 لاکھ لوگ پربھاوت ہوئے ہیں، جبکہ 1 لاکھ راحت شبیروں میں ہیں۔ باڑھ میں 12 اسم میں اور 19 میگھالے میں مارے گئے ہیں۔ تریپورا کی راجدھانی اگرتلا میں بھی بھیشن باڑھ کی سوچنا ہے۔ شہر میں کیول 6 گھنٹے میں 145 میمی بارش ہوئی۔ تریپورا اپ چناؤ کے لیے پرچار بھی پربھاوت ہوا ہے۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ بنگلہ دیش سرکار نے کہا ہے کہ گنگا کی سہایک ندی پدما پر بنایا گیا پل چینی بی آر آئی کا حصہ نہیں ہے۔ بنگلہ دیش کے ودیش منترالے نے صفائی دیتے ہوئے کہا ہے کہ گنگا کی سہایک ندی پدما پر بنایا گیا پل چینی بیلٹ اینڈ روڈ کا حصہ نہیں ہے۔ بنگلہ دیش کے اس بیان سے بھارت کے پڑوس میں چینی اپستھتی کی اٹکلوں پر بھی ویرام لگ گیا ہے۔ بنگلہ دیشی ودیش منترالے نے ایک ٹویٹ میں کہا ہے کہ ودیش منترالے اسپشٹ روپ سے دعویٰ کرتا ہے کہ پدما بہودیشی پل پوری طرح سے بنگلہ دیش سرکار دوارا وت پوشت کیا گیا ہے اور کسی بھی دوپکچی یا بہوپکچی وت پوشن ایجنسی سے کسی بھی ودیشی فنڈ نے اس کے نرمان میں وتیا یوگدان نہیں دیا ہے۔ ज्ञात रहे कि बी आर आई व्यापार और कनेक्टिविटी को लेकर चीनी राष्ट्रपति शी जिनपिंग का एक मुख्य कार्यक्रम है। भारत ने लगातार पड़ोसी देशों में बी आर आई प्रोजेक्ट को लेकर चिंता जताई है, क्योंकि चीन पाकिस्तान इकोनॉमिक कॉरिडोर पाकिस्तान नियंत्रित कश्मीर से होकर गुजरती है۔
افغانستان کی راجدھانی کابل استھت کارتے پروان گرودوارے پر حملے میں اب تک 2 لوگوں کی موت ہو چکی ہے اور 5 سے ادھک لوگ گھائل ہیں۔ حملے میں 60 سال کے سوندر سنگھ اور ایک سرکشا کرمی کی موت ہو گئی ہے، جبکہ طالبان کے 3 لڑاکے گھائل ہوئے ہیں۔ اس حملے کے پیچھے اسلامک اسٹیٹ آف خراسان کا ہاتھ ہونے کا سندے ہے۔ طالبان کے انترک منترالے کے پروکتا عبدالنفی تاکور نے اس حملے کی پشٹی کی ہے۔ بھارتیہ ودیش منترالے کے پروکتا اریندم باکشی نے کہا ہے کہ کابل شہر کے پوتر گرودوارے پر حملے کی خبروں سے بہت چنتت ہیں۔ ودیش منتری سبرمنیم جے شنکر نے کہا ہے کہ گرودوارا کارتے پروان پر ہوئے کائرتاپورن حملے کی سبھی نے کڑے شبدوں میں نندا کی ہے۔
امریکہ کے راشٹرپتی جو بائیڈن سعودی عرب کی یاترا سے پہلے کراؤن پرنس محمد بن سلمان سے اپنی ملاقات کو لے کر صفائی دیتے نظر آئے۔ بائیڈن نے کہا کہ یہ ملاقات ایک بڑے پینل کے ویمرش کے تحت ہونے جا رہی ہے. یعنی بائیڈن نے یہ کہنا چاہا کہ وہ بن سلمان سے ملاقات اچت نہیں سمجھتے, لیکن کسی سموہ کے روپ میں ان سے ملاقات ہو جاتی ہے تو اس کا پراروپ الگ ہے. پترکار کے سوال کے جواب میں بائیڈن نے کہا کہ وہ انتراشٹریہ بیٹھک میں بھاگ لینے کے لیے سعودی عرب جا رہے ہیں, جس میں بھاگ لینے والوں میں سعودی کراؤن پرنس محمد بن سلمان بھی شامل ہیں. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز. راجنیتک چرچا. راجنیتک چرچا کے ساتھ میں اختر رضوی آپ کی سیوا میں اپستھت ہوں, میرا سلام سویکار کیجیے. ہماری آج کی چرچا کے وشے ہیں بن سلمان کا ایکانتواس, یوکرین میں جنگ جاری اور پشچمی دیشوں کا ہستکشیپ, اور کیندر سرکار کی کشمیری نیتاؤں دوارا آلوچنا. تو سب سے پہلے بن سلمان کے ایکانتواس کا وشے. سعودی عرب کے کراؤن پرنس محمد بن سلمان ایکانتواس کا شکار ہو چکے ہیں, اور وہ انتراشٹری استر پر راجنیتک روپ سے الگ تھلگ پڑنے کے بعد اب اس کی بھرپائی کرنے میں ویست ہیں. ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی.
انتراشٹری استر پر راجنیتک روپ سے الگ تھلگ پڑنے کے بعد سعودی عرب کے یوراج اب اس کی شتی پورتی میں لگ گئے ہیں. اپنے کوکرموں دوارا وشو استر پر الگ تھلگ پڑنے کے کارن محمد بن سلمان نے ودیشی یاتراؤں اور وشو کے نیتاؤں سے ملاقاتیں کر کے سوئم کو اس راجنیتک ایکانتواس سے نکالنے کی یوجنا تیار کی ہے. محمد بن سلمان سن 2017 کو سعودی عرب کے یوراج بنے تھے. یوراج بننے کے بعد انہوں نے سہیوگ اور سہکاریتا کے مارگ کو چھوڑ کر دمن کا راستہ اپنایا. بن سلمان نے سعودی عرب کے بھیتر اپنے آلوچکوں اور پرتدندویوں کا کھل کر دمن کیا. سعودی عرب کا یوراج بننے کے کچھ ہی دنوں کے بعد بن سلمان نے قطر کے ورودھ کاروائی کی, جس کے کارن 3.5 سالوں تک دونوں دیشوں کے سمبندھ تناؤ پور رہے. نومبر 2017 میں بن سلمان نے بھرشٹاچار کے آروپ میں راجشاہی پریوار میں اپنے پرتدندوی راجکماروں اور پربھاوی لوگوں کو گرفتار کروایا. 2017 میں ہی سعودی عرب کے یوراج نے لبنان کے پردھان منتری سعد حریری کو اپنے دیش بلوا کر انہیں اپنے پد سے تیاگ پتر دینے پر وش کیا. بعد میں فرانس کی مدھیستتا سے سعد حریری 3 سپتاہوں کے بعد اپنے دیش لبنان واپس جا سکے. اکتوبر سن 2018 کو بن سلمان نے اپنی نیتیوں کے آلوچک جمال خاشق جی کی ہتیا کروائی. سعودی عرب کے اس پترکار کو ترکی کے استانبول نگر میں سعودی عرب کے کاؤنسلیٹ میں بہت ہی بے رحمی کے ساتھ مار دیا گیا, جس کا وشو استر پر بہت بڑے پیمانے پر ورودھ کیا گیا. ادھر مارچ سن 2015 سے یمن کے ورودھ سعودی عرب کی ہنسک ایوم دمناتمک کاروائیاں اب تک جاری ہیں. سعودی گٹھ بندھن کے حملوں کے کارن یمن کو اس شتابدی کی سب سے بھیانک تراستی کا سامنا کرنا پڑ رہا ہے. محمد بن سلمان کی یہی کاروائیاں ان کے وشو استر پر راجنیتک درشٹی سے الگ تھلگ رہنے کا کارن بنی ہیں. امریکی راشٹرپتی جو بائیڈن پہلے ہی کہہ چکے ہیں کہ ان کے دوارا کیے گئے اپرادھوں کے کارن وہ بن سلمان سے ملاقات نہیں کریں گے. اس سیاسی تنہائی سے نکلنے کے لیے سعودی یوراج لمبے سمے سے پریاس کرتے آ رہے ہیں. اپریل میں ترکی کے راشٹرپتی رجب طیب اردوغان کی سعودی عرب کی یاترا کے بعد سے ان کا یہ ایکانتواس کسی سیما تک سماپت ہونا آرمبھ ہوا ہے۔ اسی بیچ بتایا جا رہا ہے کہ اپنی دعووں کے وپریت امریکی راشٹرپتی نکٹ بھوش میں سعودی عرب کی یاترا پر جا رہے ہیں۔ اسی بیچ محمد بن سلمان نے تین شیتری دیشوں ترکی، جارڈن اور مصر کی یاترا کی بھی گھوشنا کر ڈالی ہے۔ 16 جولائی کو سعودی عرب کی راجدھانی ریاض میں آیوجت ہونے والی فارس کی کھاڑی کی سہکاریتا پریشد کے سدسیہ دیشوں کی بیٹھک کسی سیما تک بن سلمان کے راجنیتک ایکانتواس سے نکلنے کا اچھا مادھیم بن سکتی ہے۔ وشیش بات یہ ہے کہ محمد بن سلمان کے بارے میں اپنی بات سے امریکی راشٹرپتی جو بائیڈن کے مکر جانے کے باوجود امریکہ کے بھیتر سعودی عرب کے کڑے ورودھیوں کی سنکھیا کم نہیں ہے۔
اور اب چلتے ہیں یوکرین۔ یوکرین کی راجدھانی میں تین یوروپی دیشوں کے راشٹرادھیکشوں نے یوکرین کے راشٹرپتی سے ملاقات کی۔ برلن سے IRIB کے لیے امیر شجاعی کی رپورٹ، ساتھی احمد عباس کی زبانی۔
ایک ٹرین رات کے سمے یوکرین کی راجدھانی کیے پہنچی تین دیشوں جرمنی، فرانس اور اٹلی کے راشٹرادھیکشوں کو لے کر۔ یوکرین کے راشٹرپتی نے پچھلے دنوں یورپ کی آلوچنا کی تھی کہ وہ ہتھیاروں کی سپلائی میں سستی کر رہا ہے اور یوکرین پر اپنی ارتھ ویوستھاؤں کو پراتھمکتا دے رہا ہے۔ زیلنسکی کو سب سے زیادہ جرمنی سے شکایت ہو گئی تھی۔ زیلنسکی کا کہنا تھا کہ جرمن چانسلر اور وہاں کی سرکار کو فیصلہ کرنا چاہیے کہ یوکرین اور روس کے بیچ اپنے سمبندوں میں سنتولن بٹھانے کے چکر میں نہ رہیں۔ زیلنسکی کا بیان اپنی جگہ، لیکن روس نے جرمنی کو دھمکی دینا شروع کر دیا ہے۔ روسی کمپنی گاز پروم نے کہا ہے کہ جرمنی کے لیے گیس نریات ورتمان ماترا سے آدھا کر دیا جائے گا۔ جرمن ادھیکاری کا کہنا ہے کہ روس راجنیتک دباؤ بڑھا رہا ہے۔ اس سے پہلے اس نے ہالینڈ، ڈنمارک اور بلغاریا کی گیس کاٹ دی، جس سے ان دیشوں میں گیس کی قیمت بہت زیادہ بڑھ گئی۔ دوسری اور یہ انمان لگایا جا رہا ہے کہ جرمنی، فرانس اور اٹلی کے راشٹرادھیکشوں اور اسی کے ساتھ رومانیا کے نیتاؤں کا کیف پہنچنا یورپی سنگھ میں یوکرین کی سملتی کی دشا میں بڑا قدم ہو سکتا ہے، لیکن یورپی ادھیکاری اس سے انکار کرتے تھے۔ جرمن چانسلر نے کہا کہ ہم جو یہاں آئے ہیں اس کا سندیش صاف ہے کہ یورپی سنگھ میں یوکرین کی امیدواری کا راستہ صاف ہو جائے۔ اس بات کی سمبھاونا ہے کہ اس یاترا میں یوکرین کے راشٹرپتی یورپ کے ادھیکاریوں کو اس بات کے لیے تیار کریں گے کہ وہ یوکرین کے لیے ہتھیاروں کی سپلائی تیز کریں۔ لیکن روس کی حالیہ دھمکی کو دیکھتے ہوئے جو اس نے یورپ کو دی ہے، ایسا لگتا ہے کہ یہ مدعا پیچیدگی پیدا کرے گا۔ برلن سے IRIB کے لیے امیر شجاعی کی رپورٹ۔
اور اب رخ کرتے ہیں بھارت کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
بھارت میں آئے دن وپکشی دلوں کو نشانے پر لیا جا رہا ہے، جس کی وپکشی دلوں نے کڑی آلوچنا کی ہے۔ اسی پریدھی میں کشمیر کی پورو مکھیہ منتری محبوبہ مفتی نے ED دوارا راہل گاندھی کو بلا کر پوچھ تاچھ کیے جانے پر کیندر سرکار کی کڑی آلوچنا کی ہے۔ وسترت رپورٹ کے ساتھ شری نگر سے ہمارے ساتھی سپتے محمد حسن۔
جموں کشمیر کی بھوت پورو مکھیہ منتری اور پیپلز ڈیموکریٹک پارٹی کی ادھیکشا محبوبہ مفتی نے آج ایک اہم سمبدتا سمیلن کو سمبوجت کرتے ہوئے نئی دہلی کی موجودہ رجیم پر تابڑ توڑ آکرمن کیے۔ انہوں نے کہا کہ جتنے بھی وپکشی دل ہیں ان کو ای ڈی دورہ تنگ کیا جا رہا ہے، لیکن اس سے کچھ حاصل ہونے والا نہیں ہے۔ انہوں نے کہا کہ کشمیر کی استھتی کے بارے میں جتنے بھی دعوے کیے وہ ان کے انوسار سب غلط ثابت ہوئے۔ انہوں نے کہا کہ آئے دیوس جموں کشمیر میں ہنسک گھٹنائیں ہو رہی ہے، پرنتو یہاں آ کر یہ ویکت بھی دیے جا رہے ہیں کہ یہاں سب کچھ ٹھیک ٹھاک ہے۔ انہوں نے کہا کہ 5 اگست 2019 کا جو نرنے تھا وہ کشمیر ورودھی تھا، جب تک اس کو واپس نہیں کیا جاتا تب تک وہ اپنا ابھیان جاری رکھیں گے۔ محبوبہ مفتی نے کہا کہ وپکشی دلوں کو جس طرح سے تنگ کیا جا رہا ہے اس کی مثال اتہاس میں نہیں ملے گی۔ انہوں نے کہا کہ جو موجودہ پرشاسن ہے وہ کسی بھی طرح وپکشی دلوں کی آواز کو دبانا چاہتی ہے۔ محبوبہ مفتی نے کہا کہ الگاؤں واد میں جو اضافہ ہوا ہے وہ بھی سب کے سامنے ہے۔ انہوں نے کہا کہ وہ چھیتر بھی اب الگاؤں واد کے زد میں آگے ہیں، جہاں پر اب استھتی سامانیہ ہوتی جا رہی تھی۔ تعمیر و ترقی کے حوالے سے جو آنکڑے ایل جی پرشاسن دیے ہیں اس پر بھی انہوں نے ٹپنی کرتے ہوئے کہا کہ یہ آنکڑے بھی صحیح نہیں ہیں۔ اس اوسر پر انہوں نے کہا
کہ جو پچھلے کئی سالوں سے ہم دیکھ رہے ہیں، چاہے ای ڈی ہو، چاہے این آئی اے ہو یا دوسری گورنمنٹ کی ایجنسیز ہوں، جتنے بھی اس قسم کے انسٹیٹیوشنز ہیں جو کرپشن اور کرائم وغیرہ کو چیک کرنے کے لیے بنے تھے، ان کو بی جے پی نے اپنا الائنس پارٹنر بنایا ہوا ہے۔ جس طرح الائنس پارٹنر سرکار میں رہ کے ایک پولیٹیکل پارٹی کا کام کرتے ہیں، اسی طرح سے چاہے ای ڈی ہو، چاہے دوسری ایجنسیز ہو، ان کو جو اپوزیشن جو بھی کوئی آواز اٹھاتا ہے، کہ اس وقت اگر آپ دیکھیں گے خاص کر راہل گاندھی کچھ نہ کچھ بولتے رہتے ہیں، لوگوں کے مدعے اٹھاتے رہتے ہیں، تو ان کو خاموش کرنے کے لیے یا سونیا جی کو خاموش کرنے کے لیے جس خاندان نے، جس نہرو گاندھی خاندان نے اپنی جو ان کی ملکیت تھی، جو ان کی پراپرٹی تھی، وہ دے دی ہے دیش کو، تو وہ کیا کریں گے؟ کوئی خدا نہ خواستہ کوئی اخبار کے پیچھے، وہ بھی انہی کا اخبار۔ تو میں سمجھتی ہوں یہ صرف وچ ہنٹ ہے ٹو یو نو ان کو کاؤ ڈاؤن کرنے کے لیے کیا جا رہا ہے کہ راہل گاندھی بات نہ کرے، بولے نہ۔
اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم جاری ہے۔ دکشنی کشمیر میں دو الگ الگ مڑبیڑوں میں 2 چھاپہ ماروں کے ہتات ہونے کی سوچنا ہے، جن کے بارے میں بتایا جاتا ہے کہ وہ استھانیہ ہے، جبکہ آگیات بندوق داریوں نے، جن کے بارے میں پولیس اور پرشاسن کا کہنا ہے کہ وہ الگاؤں وادی چھاپہ مار تھے، ایک پولیس کے سب انسپکٹر کو دکشنی کشمیر میں گولی مار کر ہتات کر دیا ہے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کارکرم یہیں پر سماپت ہوا۔
یہ تہران ہے، اسلامی گنتانت ایران کی آواز۔ شوتو، ابھی آپ نے سنا دینک کارکرم راجنیتک چرچا، اور اب پرستت ہے ساپتاہک کارکرم اجوال بھوشیہ۔
اجوال بھوشیہ،
دوستوں کارکرم اجول بھوشیہ کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں سید میسم اور مریم مہردادی کا سلام سویکار کیجیے۔ اس کارکرم میں ہم سواستھ پریٹن میں ایران کی پرگتی کی چرچا کریں گے۔
پچھلے کارکرم میں ہم نے بتایا تھا کہ حالیہ دشکوں میں ایران نے جن ویگیانک کھیتروں میں اچھی پرگتی کی ہے ان میں سے ایک اسٹیم سیل کی تکنیک ہے۔ اسٹیم سیل سمست سیلز کی جڑ ہے، اور اس میں شریر کے کسی بھی سیل میں بدلنے کی کشمتا ہوتی ہے۔ تہران استھت رویان انوسندھان سنستھان ایران میں اسٹیم سیل کے کھیتر میں پہلا شودھ کیندر ہے۔ اس شودھ کیندر نے اب تک اسٹیم سیل کے کھیتر میں کئی مہتوپورن سفلتائیں ارجت کی ہیں۔ یونیسیف نے اپنی ایک رپورٹ میں ایران دوارا اٹھائے جا رہے قدموں کی سراہنا کرتے ہوئے لکھا ہے، اسلامی کرانتی کے بعد سے ایران نے دیش بھر میں سواستھ نیٹورک استھاپت کیا ہے، اور شہروں سے لے کر گاؤں تک سواستھ سیوائیں پردان کی ہیں۔ ایران میں سواستھ کے کھیتر میں ایک اچھا بنیادی ڈھانچہ موجود ہے۔
المونیٹر ویب سائٹ کی رپورٹ کے مطابق 1979 میں اسلامی کرانتی کی سفلتا کے بعد ایران نے کئی کھیتروں میں سراہنیا قدم اٹھائے ہیں۔ 1980 سے 2012 تک مانو وکاس سوچکانک میں ایران نے 67% کی وردھی کا انوبھو کیا ہے، جو ویشوک اوسط سے 2 گنا ہے۔ بجلی کی آپورتی، پانی کی آپورتی اور سواستھ کیندروں تک پہنچ میں کافی سدھار ہوا ہے۔
स्वास्थ्य केंद्रों की स्थापना के साथ ग्रामीण क्षेत्रों में स्वास्थ्य देखभाल की जिम्मेदारी उन स्थानीय लोगों को सौंपी गई जो प्राथमिक स्वास्थ्य शिक्षा हासिल कर चुके थे। चार दशकों के बाद आज ईरान अनुसंधान, तकनीक, स्वास्थ्य और मेडिकल की पढ़ाई में क्षेत्र का एक केंद्र बन गया है। ये देश स्वास्थ्य व चिकित्सा के कई क्षेत्रों में उच्च वैश्विक स्तर से भी आगे है। पिछले चार दशकों के दौरान चिकित्सकों और विशेषज्ञों की संख्या में उल्लेखनीय वृद्धि हुई है।
ईरान नैनोटेक्नोलॉजी में शीर्ष 10 देशों में से एक है और बांझपन उपचार के क्षेत्र में दुनिया के शीर्ष 5 देशों में से एक है। नॉलेज बेस्ड कंपनियों के उत्पादों की बिक्री में ईरानी चिकित्सा विश्वविद्यालयों की हिस्सेदारी कुल बिक्री का 25% है। देश की स्वास्थ्य व उपचार नेटवर्क प्रणाली की स्थापना की विश्व स्वास्थ्य संगठन ने एक मॉडल के रूप में पुष्टि की है। 2014 से स्वास्थ्य और निगरानी अभियान का सबसे महत्वपूर्ण हिस्सा मरीजों के इलाज पर आने वाली लागत को कम करना है।
मोहम्मद रजा पहलवी के शासन के अंत में देश में 57,927 बेड के साथ लगभग 558 चिकित्सा संस्थान मौजूद थे, जिसे देश के आबादी के अनुपात से एक अनुपयुक्त आंकड़ा माना जाता था। इस बीच इस्लामी क्रांति के चौथे दशक में प्राथमिक स्वास्थ्य देखभाल शहरी आबादी में 100% और ग्रामीण आबादी में 94% अधिक की वृद्धि दर्ज की गई है। इसी के साथ देश में वैश्विक मॉडल के रूप में 18,000 से अधिक स्वास्थ्य केंद्रों और 5,000 स्वास्थ्य निगरानी केंद्रों के नेटवर्क की स्थापना हुई है। ये निगरानी चिकित्सा केंद्रों और अस्पतालों की संख्या में वृद्धि के जरिए की जाती है। इसके अलावा देश के विभिन्न प्रांतों में अस्पतालों की न्यायपूर्वक स्थापना और देश के सभी हिस्सों में स्वास्थ्य न्याय के पालन को देखा जा सकता है।
इस्लामी क्रांति की सफलता से पहले देश में लगभग 7 मेडिकल कॉलेज थे, लेकिन वर्तमान में लगभग पूरे ईरान में 40 मेडिकल कॉलेज हैं। 1978 में मेडिकल में एडमिशन लेने वाले छात्रों की संख्या सिर्फ 600 थी, जबकि आज ये संख्या 6,100 है। मोहम्मद रजा शाह के शासनकाल में करीब 50 कंपनियां चिकित्सा उपकरणों के क्षेत्र में सक्रिय थी, जो अपने उत्पादों के लिए कच्चा माल विदेशों से आयात करती थी। ये कंपनियां देश की जरूरत के सिर्फ 3% हिस्से की ही आपूर्ति करती थी।
इस्लामी क्रांति की सफलता के बाद से 500 से अधिक चिकित्सा उपकरण बनाने वाली कंपनियां सक्रिय हैं। प्राप्त आंकड़ों के अनुसार ये 500 कंपनियां पूरे ईरान में 910 अस्पतालों की 80% जरूरतों को पूरा करती हैं। वर्तमान में ईरान में चिकित्सा उपकरण निर्माण इकाइयां विभिन्न वर्गों में 8,000 से अधिक प्रकार के चिकित्सा उपकरणों का उत्पादन करती हैं और उन्हें घरेलू और विदेशी बाजारों में बेचती हैं। पिछले चार दशकों के दौरान ईरान ने जिन चिकित्सा क्षेत्रों में महत्वपूर्ण प्रगति की है, उसमें से एक दवा उद्योग है।
ईरान में फार्मास्यूटिकल उद्योग का इतिहास 80 साल पुराना है, लेकिन इस उद्योग का सही विकास और विस्तार इस्लामी क्रांति के बाद हुआ है। अब ईरान मध्य पूर्व में सबसे बड़ा दवा उत्पादक देश है, जो घरेलू स्तर पर 97% दवाओं का उत्पादन करता है और बड़ी मात्रा में इन दवाओं का निर्यात भी करता है। यहाँ तक कि कैंसर के उपचार वाली दवाओं के उत्पादन में भी देश ने महत्वपूर्ण प्रगति की है। ईरान ने फार्मेसी के क्षेत्र में आधुनिक मशीनरी और उपकरणों के उत्पादन में भी अच्छी प्रगति की है। इन मशीनों को डिजाइन भी घरेलू स्तर पर किया गया है और उनका निर्माण भी देश के ही कारखानों में हुआ है।
ईरान ने क्षेत्र में दवा उत्पादन में प्रथम रैंक हासिल किया है, टीका बनाने में आत्मनिर्भरता हासिल की है, पोलियो और फैलने वाले अन्य रोगों के उन्मूलन में सफलता हासिल की है। टीकाकरण के स्तर को 30% से बढ़ाकर 100% तक किया है। अस्पतालों और चिकित्सा केंद्रों की संख्या में वृद्धि की है। देश में स्वास्थ्य और उपचार के नेटवर्क का विस्तार किया है। और एक वर्ष से कम उम्र के बच्चों में जीवन प्रत्याशा में वृद्धि और मृत्यु दर को कम किया है। ये सब चिकित्सा के क्षेत्र में ईरान की अहम उपलब्धियां हैं, जिन्हें चिकित्सा क्रांति भी कहा जा सकता है।
वर्तमान में चिकित्सा के बुनियादी ढांचे और शैक्षिक प्रणाली के विकास के साथ साथ इस क्षेत्र में विशेषज्ञों के प्रयासों से ईरान में सबसे घातक बीमारियों का इलाज संभव हो सका है। विदेशों से बड़ी संख्या में मरीज इलाज के लिए ईरान की यात्रा करते हैं। इससे ईरान में चिकित्सा पर्यटन उद्योग फल फूल रहा है। वास्तव में स्वास्थ्य पर्यटन एक प्रकार का पर्यटन है, जो शारीरिक और मानसिक स्वास्थ्य में सुधार की सुविधाएं प्राप्त करने के लिए किया जाता है। प्रतिवर्ष इराक, अफगानिस्तान, पाकिस्तान और आजरबैजान से बड़ी संख्या में मरीज इलाज के लिए ईरानी अस्पतालों का रुख करते हैं। रोयान इनफर्टिलिटी ट्रीटमेंट सेंटर उन केंद्रों में से एक है, जहां क्षेत्रीय देशों से सालाना बड़ी संख्या में रोगी अपने इलाज के लिए पहुंचते हैं।
ईरान ने हालिया वर्षों में बड़ी संख्या में स्वास्थ्य पर्यटकों को आकर्षित किया है, लेकिन ईरान की चिकित्सा क्षमताओं के मद्देनज़र इन सेवाओं का उपयोग उसके आकार के अनुपात में नहीं किया जा रहा है। इसके लिए अव्यवस्थित रूप से की जाने वाली गतिविधियों को व्यवस्थित करने और एक व्यापक योजना बनाने की ज़रूरत है। ईरान की विशेष भौगोलिक स्थिति, प्राकृतिक पारिस्थितिक तंत्र की विविधता, अद्वितीय ऐतिहासिक स्मारक और शिया मुसलमानों के 8वें इमाम का पवित्र रोजा ईरान को पर्यटन के लिए एक मुख्य आकर्षण प्रदान करता है। मरीज और उनके परिवार अपनी जरूरतों और चिकित्सा सेवाओं के अलावा एक यादगार यात्रा का भी आनंद ले सकते हैं। ईरान एक इस्लामी देश के रूप में और सभी विशिष्टताओं के साथ महिला डॉक्टरों के जरिए क्षेत्र और दुनिया भर की मुस्लिम महिलाओं के लिए सौंदर्य और उपचार सेवाओं का एक केंद्र बन चुका है।
दुनिया के अन्य विकसित देशों की तरह ही ईरान में भी अस्पताल, चिकित्सा केंद्र और विशेष प्रयोगशालाएं, आउट पेशेंट और इन पेशेंट सेवाएं सहित चिकित्सा सेवाएं बेहतर तरीके से उपलब्ध हैं। दुनिया भर के देशों, विशेष रूप से पड़ोसी देशों से बड़ी संख्या में रोगी विभिन्न प्रकार की आधुनिक चिकित्सा सेवाओं का लाभ उठाने के लिए ईरान की यात्रा करते हैं। सबसे आधुनिक अस्पतालों और चिकित्सा उपकरणों और ईरानी चिकित्सकों के अप टू डेट ज्ञान ने मरीजों के लिए जटिल से जटिल सर्जरी और प्रक्रिया को संभव बना दिया है। ईरान का स्वास्थ्य पर्यटन मुख्य रूप से सौंदर्य और उपचार और चिकित्सा सेवाओं के लिए अपनी एक अलग पहचान रखता है। चेहरे और अंगों की सुंदरता, कॉस्मेटिक और दंत चिकित्सा, भांजपन, सर्जरी, आर्थोपेडिक्स, हृदय नेत्र विज्ञान, कैंसर का निदान और उपचार और अंग प्रत्यारोपण तथा न्यूरोसर्जरी सेवाएं ईरान में खास तौर पर पेश की जाती हैं।
दुनिया भर के मरीज ईरानी डॉक्टरों से सलाह ले सकते हैं और पता कर सकते हैं कि उनका इलाज कैसे किया जाएगा। स्वास्थ्य पर्यटन केंद्र रोगी के ईरान में प्रवेश करने से लेकर उसके निश्चित रूप से स्वस्थ होने तक और स्वदेश वापसी तक सहयोग करते हैं। चिकित्सा पर्यटन में ईरान की सबसे महत्वपूर्ण विशेषता अन्य देशों, विशेष रूप से यूरोपीय देशों और अमेरिका की तुलना में यहाँ सेवाओं का सस्ता होना है। वर्तमान में भारत सबसे सस्ती सेवाएं प्रदान करने में अग्रणी है, लेकिन चिकित्सा पर्यटन में ईरान के प्रवेश के साथ और यहाँ बेहतर सुविधाओं और संस्कृति के कारण भारत की तुलना में अधिक पर्यटकों को आकर्षित करने की क्षमता है। तो दोस्तों, कार्यक्रम का समय समाप्त होता है, अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम उज्जवल भविष्य, और अब सभा का अंतिम और साप्ताहिक कार्यक्रम प्रस्तुत है ईरान भ्रमण।
ईरान भ्रमण।
दोस्तों, कार्यक्रम ईरान भ्रमण में आपका स्वागत है। आज भी हम ईरान के मरकजी प्रांत के कुछ ऐतिहासिक और सुंदर स्थलों की सैर करेंगे। मरियम मेहरदादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, पिछले कार्यक्रम में हमने मरकजी प्रांत के महला टाउन और उसके आसपास के इलाकों की सैर की थी। हमने बताया था कि इस शहर को उस झरने की वजह से यहाँ बसाया गया है जो हफ्तात कुल्ले नामक पर्वतीय श्रृंखला की तलहटी में स्थित है, और इसकी वजह से यहाँ का मौसम बहुत ही उपयुक्त और सुखद है। आस पड़ोस के इलाकों को पेयजल और पानी उपलब्ध कराने के अलावा ये झरना मरकजी प्रांत और उसके आस पड़ोस के शहरों के सबसे प्रसिद्ध पर्यटन स्थलों में से एक है। इस झरने को देखने के लिए बड़ी संख्या में यहाँ घरेलू और विदेशी पर्यटक पहुँचते हैं।
ईरान के क्षेत्र की मिट्टी की अच्छी गुणवत्ता और संतुलित जलवायु के कारण यहाँ विभिन्न प्रजातियों के फल और फूल पैदा होते हैं। लगभग 50 साल पहले सुखद जलवायु वाले इस टाउन में सुंदर फूलों की खेती आम हो गई थी। आज यहाँ 900 हेक्टेयर भूमि में फूलों की खेती होती है और प्रतिवर्ष करोड़ों डॉलर के फूलों का यहाँ से निर्यात किया जाता है।
फूल उत्पादन में विस्तार और विकास के लिए इस टाउन में ईरान के पहले फ्लावर विलेज की स्थापना की गई है। इस विलेज में फूलों पर अध्ययन और अनुसंधान के लिए एक केंद्र है। यहाँ कोल्ड स्टोरेज और फूल पैकिंग जैसी सुविधाएं भी मौजूद हैं। फूल और बीज उत्पादन की विविधता के मामले में इस टाउन का ईरान में पहला स्थान है। इस इलाके में लगभग 350 ग्रीन हाउस हैं और देश में अधिकांश मौसमी फूलों और पौधों की आपूर्ति महलात से ही की जाती है।
हकावनिशी काल के दौरान महलात माद प्रांत का एक छोटा सा हिस्सा था और अशकानी काल में भी ये ग्रेटर माद का हिस्सा माना जाता था। इतिहासकारों के मुताबिक खोरे में मिलने वाले अवशेषों में टेंपल के स्तंभ, अग्निकुंड, धार्मिक और राष्ट्रीय समारोहों के लिए केंद्र, महलों और कब्रिस्तानों के अवशेष शामिल हैं। पारसियों की धार्मिक किताब अविस्ता में खोरे का अर्थ है वो स्थान जहाँ सूर्य उगता है। इसका दूसरा अर्थ है पठारी क्षेत्र। ये क्षेत्र महलात के उत्तर पूर्व में और खोरे नदी के किनारे स्थित है।
मरकजी प्रांत का एक दूसरा सुंदर टाउन सावे है। इस शहर में मस्जिद सुर्ख नामक एक ऐतिहासिक और पर्यटक स्थल है जिसे शाह इस्माइल सफवी के दौर में बनाया गया था। इस मस्जिद के निर्माण में सुर्ख या लाल टाइलों और शिलालेखों का इस्तेमाल किया गया है, इसी वजह से इस मस्जिद का नाम मस्जिद सुर्ख पड़ गया है। इस मस्जिद में एक बड़े हाल के अलावा दो मदरसे भी स्थित हैं। इस मस्जिद की सबसे सुंदर जगह मेहराब है जिस पर बहुत ही बारीक नक्काशी की गई है और उसमें तरह तरह के रंग भर दिए गए हैं।
सावे का एक दूसरा उल्लेखनीय स्थल इमामजादे सैयद इसहाक का मजार है। اس مزار میں سلطان سید اسحاق دفن ہیں جو پیغمبر اسلام کی نسل تھے۔ اس مزار کی عمارت میں ایک گنبد ہے اور اس کی واستوکلا سلجوکی کال کی ہے۔ صفوی کال میں اس کے گنبد میں کچھ بدلاؤ کیے گئے تھے۔ قبر پر بنی عمارت یا مقبرے کا شیتر پھل 6 میٹر اور اونچائی 12 میٹر ہے۔ اس عمارت کا مہتو اس کے نرمان میں استعمال کی گئی ٹائلوں اور اینٹوں سے ہے۔ ایک ٹائل پر 676 ہجری لکھا ہوا ہے۔ اس میں ایک محراب بھی ہے جسے پلاسٹر آف پیرس اور ٹائلوں کے ذریعے سجایا گیا ہے۔ مقبرے کے کیندر میں ایک لکڑی کی نقاشی دار زری ہے۔
ایران کے مرکزی پرانت میں کئی ایتیحاسک چوٹیاں بھی ہیں۔ ساسانی دور کی ایک ادبھت دھروہر قیز قلعہ ہے جسے سب سے اونچی چوٹی پر بنایا گیا ہے۔ اس قلعے کو دیکھنے کے لیے ساوے شہر سے 23 کلومیٹر دور جانا پڑے گا۔ یہ وشواس کرنا کافی کٹھن ہے کہ ساسانی کال کا کوئی اتنا بڑا قلعہ آج بھی باقی ہوگا۔ اس قلعے میں سرکشا اور رکشا کا پربندھن بہت ہی اچھ کوٹی کا ہے جس کی انسان پرشنسا کیے بنا نہیں رہ سکتا۔ قیز قلعہ ساوے کے پورے علاقے سے دیکھا جا سکتا ہے۔ اسے پتھر اور چونے سے پہاڑ کی چوٹیوں پر بنایا گیا ہے جہاں تک پہنچنا بہت کٹھن ہے۔ اس قلعے تک صرف ان سیڑھیوں کے ذریعے پہنچا جا سکتا ہے جنہیں دکشن کی اور بنایا گیا ہے۔ قلعے کی دیواروں کے بعد گہری کھائی ہے جہاں سے قلعے میں پرویش کرنا آسان نہیں ہے۔ اس قلعے میں گپت سیڑھیوں سے پرویش کیا جاتا تھا جنہیں بہت ہی مہارت سے چھپایا گیا تھا۔
قلعے کی عمارت کے چاروں اور نگرانی کے لیے 4 برج بنے ہوئے ہیں اور پرویش دوار کی اور ایک اپاستھا استھل ہے جو محرابی نما ہے۔ قلعے کے 2 بھاگ ہیں، ایک بھاگ رکشاتمک کاریوں کے لیے اور دوسرا محل کے روپ میں۔ اس کا کل شیتر پھل 3000 ورگ میٹر ہے۔ مکھیہ محل کے چاروں اور پانی کو جمع کرنے کے لیے حوض کھودے گئے ہیں۔ یہاں کھدائی میں مٹی سے بنے ہوئے پائپ بھی ملے ہیں جن سے پتہ چلتا ہے کہ انہیں پانی کی آپورتی کے لیے استعمال کیا جاتا رہا ہوگا۔ قیز قلعے کو ایران کی راشٹریہ دھروہر کی سوچی میں شامل کیا گیا ہے۔
دوستو، ساوے علاقے میں ایک دیکھنے یوگ جگہ شرع آوے ہے جو ایک سندر قصبہ ہے۔ آوے کی ایتیحاسک چوٹی کو اس علاقے کے سب سے سندر استھلوں میں سے ایک مانا جا سکتا ہے۔ کچھ لوگ اس چوٹی کو انڈر گراؤنڈ آوے شہر کے نام سے بھی جانتے ہیں۔ یہاں ایک نظر ہم ایتیحاسک انڈر گراؤنڈ قصبے آوے پر بھی ڈالیں گے۔ اس قصبے تک پہنچنے کے لیے ہمیں ساوے سے نکل کر سلف چگان فری وے جانا پڑے گا۔ قریب 25 کلومیٹر کی دوری طے کر کے ہم آوے پہنچ جائیں گے۔ وہاں پہنچ کر ایک کے بعد ایک ٹنل سے گزرنا ہوگا کیونکہ یہ قصبہ زمین کے اندر بسایا گیا تھا اور یہاں پہنچ کر ایسا لگتا ہے کہ کسی رومانچک ایتیحاسک فلم کے سین میں پہنچ گئے ہوں۔ اس بھومیگت قصبے کا نرمان اردشین بابکان نے کروایا تھا۔ یہ 1500 سال پرانا ہے۔ یہ قصبہ اور اس کے آس پاس والا 220 ہیکٹر کا علاقہ ایک مہتوپورن ایتیحاسک استھل مانا جاتا ہے جو مغل کال میں اجڑ گیا تھا اور مٹی کے نیچے دب گیا تھا۔ یہاں یہ جاننا اچت ہوگا کہ اس علاقے سے ملنے والے مٹی کے برتن وبھن کالوں سے سمبندھت ہیں۔
मूल्यवान ऐतिहासिक धरोहरों के अलावा सावे शहर में प्राकृतिक पर्यटन आकर्षण भी हैं। हालांकि यहाँ की जलवायु खुश्क है, शुष्क प्रकृति के बावजूद यहाँ झरने, नदियाँ, गुफाएं और कई अन्य पर्यटक आकर्षण सभी का दिल मोह लेते हैं। उदाहरण स्वरूप गारे आखदाश सावे शहर के आखदाश इलाके में स्थित है। इस गार या गुफा में शिकार युग की उकेरी हुई नक्काशियों को देखा जा सकता है। इन्हीं नक्काशियों की वजह से इस गुफा को सावे शहर के सबसे प्राचीन स्थलों में से एक माना जाता है।
सावे स्थित आर्टिफिशियल लेक भी देखने योग्य है। इसका क्षेत्रफल 33,000 वर्ग मीटर है और इसमें 60,000 वर्ग मीटर तक की गुंजाइश है। ये लेक सावे शहर के तख्ती इलाके में स्थित है। इस शहर के सबसे ज्यादा मनोरंजन वाले इलाकों में से एक है। इस लेक के किनारे स्पोर्ट सिटी और वाटर पार्क भी है और चारों ओर सुंदर पार्क है।
कार्यक्रम के अंत में ये जानना उचित होगा कि सावे शहर और इलाके के लोग फारसी भाषा में बात करते हैं, लेकिन स्थानीय लहजे में। इस शहर की मशहूर चीजों में अनार, अंजीर, खरबूजा, पिस्ता, अंगूर और किशमिश है। इस इलाके के अनार दूसरे देशों में निर्यात भी किए जाते हैं। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम ईरान भ्रमण और अब समय मुख्य समाचारों के सारांश का। राष्ट्रपति ने कहा है कि अमेरिकी वादा तोड़ने वाले हैं। रूस ने कहा है कि एक ध्रुवीय व्यवस्था का दौर बीत चुका है। मालदीव के पूर्व राष्ट्रपति ने कहा है कि भारत और इसराइल में कोई अंतर नहीं है और भारत के बिहार राज्य में आज रात 8 बजे तक कोई ट्रेन नहीं चलेगी। तो श्रोतो, हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। हमारा ये कार्यक्रम आपने शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुना। श्रोतो, तो इसी के साथ हम आपसे विदा चाहते हैं। खुदा हाफिज़, शुभ रात्रि।